नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संघीय संसदको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गर्ने, प्रतिनिधि सभाको अध्यक्षता महेन्द्र राय यादवले र राष्ट्रिय सभाको अध्यक्षता तारादेवी भट्टले गर्ने।
प्रदेश नम्बर 3 4 मन्त्री थपिए, 2 प्रदेशमा 10 सदस्यीय मन्त्री परिषद बन्यो।
भूकम्प प्रभावितका गुनासा प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने प्राधिकरणको तयारी, जोखिममा परेका नागरिकका घर बनाउन कार्ययोजना बन्दै।
सिरियाको गुटा क्षेत्रमा 4 लाख नागरिक युद्धको चपेटामा, युद्धविरामको लागि राष्ट्रसंघको फेरि पनि आग्रह।
र एन्फा कम्प्लेक्सको मैदान निर्माण गर्न जापानले 74 लाख रुपियाँ दिने, राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कोजीको सम्झौता 1 वर्ष थप।
तपाई हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी।
USAID को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। फागुन 21 गते सोमबार बस्ने संघीय संसदको पहिलो बैठकले संसदको अन्तरिम कार्यविधि पारित गर्ने भएको छ। संघीय संसद सचिवालय र संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दल 5 राजनीतिक दलका प्रतिनिधिबीच आज भएको छलफलमा संसद बैठक सञ्चालनका लागि संसद नियमावली नबनुन्जेलसम्म आवश्यक पर्ने अन्तरिम कार्यविधि पारित गर्ने निर्णय भएको हो। संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमका अनुसार संसद नियमावली नबनुन्जेलसम्मका लागि अन्तरिम कार्यविधिका आधारमा दुवै संसदका बैठक सञ्चालन हुनेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन 21 गते दुवै सदनको बैठक आह्वान गर्नुभएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक फागुन 21 गते एउटै समयमा सम्बन्धित सदनका सभाहलमा बस्दैछन्। सभामुखको चुनाव नभएकोले प्रतिनिधि सभा बैठकको अध्यक्षता राजपा नेपालका 80 वर्षीय सांसद महेन्द्र राय यादवले गर्नुहुनेछ भने काँग्रेसका 69 वर्षीय तारादेवी भट्टले राष्ट्रिय सभा बैठकको अध्यक्षता गर्नुहुनेछ। संविधान अनुसार संसदको पहिलो बैठक बसेको 15 दिनभित्र प्रतिनिधि सभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने व्यवस्था छ। यस्तै नियुक्त भएको 30 दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभामा विश्वासको मत लिनुपर्ने विषयमा पनि सचिवालयले दलहरूको ध्यान आकर्षण गराएको छ। संसदको तल्लो सदन प्रतिनिधि सभामा 275 र माथिल्लो सदन राष्ट्रिय सभामा 59 सदस्य रहेका छन्।
यसअघि प्रसारित समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। प्रदेश नम्बर 3 मुख्यमन्त्री डोरमणि पौडेलले आज 4 मन्त्री थप गर्नुभएको छ। प्रदेश नम्बर 3 एमालेका अरूण नेपाल उद्योग वन तथा पर्यटन मन्त्री बन्नुभएको छ भने एमालेकै कैलाश ढुङ्गेल आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभएको छ। यस्तै दावा दोर्जे लामा सहकारी मन्त्री बन्नुभएको छ भने माओवादीका युवराज दुलाल सामाजिक विकास मन्त्रीमा नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण पनि गरेका छन्। यसअघि माओवादीका शालिकराम जमर कटेल आन्तरिक मामिला तथा कानून मन्त्री र एमालेका केशव स्थापित भौतिक पूर्वाधार विकास मन्त्री बनिसक्नु भएको छ। यस्तै प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले 4 मन्त्री र 3 राज्यमन्त्री नियुक्त गर्नुभएको छ। फोरमका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानून मन्त्री बन्नुभएको छ भने शैलेन्द्र शाह भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ। यस्तै राजपाका नवल किशोर शाह सामाजिक विकास र राम नरेश राय उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्नुभएको राजपाका नेता केशव झाले जानकारी दिनुभयो। यस्तै फोरमका सरोज सिंह आन्तरिक मामिला तथा कानून, योगेन्द्र राय यादव भूमि व्यवस्था कृषि तथा सहकारी र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ। फोरमका सबै मन्त्रीले मातृभाषा मैथिली र भोजपुरीमा शपथ खानुभएको थियो भने राजपाका 2 मन्त्रीले हिन्दी भाषामा शपथ खानुभएको थियो। यससँगै प्रदेश 2 अहिलेसम्मकै ठूलो 10 सदस्यीय मन्त्री परिषद गठन भएको छ।
सरकारमा सहभागी हुने विषयमा सत्तारूढ एमाले र संघीय समाजवादी फोरमका नेताहरूबीच अहिले पनि वार्ता भइरहेको छ। बेलुकीदेखि भइरहेको वार्तामा माओवादी पनि सहभागी छ। वार्ता सकारात्मक रहेको र आजै रातिसम्म टुङ्गोमा पुग्ने एमालेका तर्फबाट वार्ता समितिका सदस्य सुभाष चन्द्र नेमाङले जानकारी दिनुभयो। सरकारमा सहभागी हुनु अगाडि नै संविधान संशोधनका बुदामा लिखित सहमति गर्नुपर्ने संघीय समाजवादी फोरमको अडान छ भने पहिला सरकारमा गएर दुई तिहाई पुर्याएपछि संशोधनमा जान सकिने सत्तारूढ एमालेको जोड छ। फोरमले भाषा नागरिकता सीमाङ्कन आयोग गठन र संविधानको धारा 274 संशोधन सहित छवटा मन्त्रालय यसलाई फेरि सुन्नुहोला फोरमले भाषा नागरिकता सीमाङ्कन आयोग गठन र संविधानको धारा 274 संशोधन सहित दुईवटा मन्त्रालय मागेको छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीले फोरम सरकारमा आएमा अध्यक्ष उपेन्द्र यादवलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी गर्नुभएको छ। फोरमलाई सरकारमा ल्याउनकै लागि प्रधानमन्त्री ओलीले अस्ति सोमबार 4 मात्रै मन्त्री नियुक्त गर्नुभएको थियो।
यातायात व्यवस्था कार्यालय एकान्त कुनाका एक कर्मचारी घुससहित पक्राउ परेका छन्। सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै नयाँ बानेश्वरमा सेवाग्राहीसँग 32,000 रूपियाँ घुस लिइरहेको अवस्थामा सवारी चालक अनुमति पत्र नयाँ दर्ता शाखामा कार्यरत नायब सुब्बा लेखनाथ भूषाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका लेखनाथ भूषाललाई भ्रष्टाचारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो।
यस्तै औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजका फार्मेसी निरीक्षक पुष्प राणा छेत्री 28,000 घुस रकम सहित पक्राउ परेका छन्। मेडिकल सेन्टर अनुगमनको क्रममा विभिन्न वाहना बनाई सेवाग्राहीसँग घुस रकम मागिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको टोलीले छेत्रीलाई नेपालगंजबाट घुस रकम सहित पक्राउ गरेको हो।
डोटीको पूर्वी चौकी गाउँपालिकाले सरकारी शिक्षकहरू कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने नियम बनाएको छ। गाउँपालिकाका शिक्षकहरू विद्यालय नै बन्द गरेर राजनीतिक कार्यक्रममा सक्रिय हुन थालेपछि पूर्वी चौकी गाउँपालिकाले यस्तो नियम बनाएको अध्यक्ष दीर्घराज भोगटेले जानकारी दिनुभयो। सरकारी विद्यालय सुधार नहुनुको कारण शिक्षकहरूले गर्ने राजनीति पनि भएकाले शिक्षकहरूलाई दलको सदस्यता लिन नमिल्ने स्वरबुद्धि लिखित प्रतिबद्धता जारी गरिएको पनि उहाँले बताउनुभयो। सरकारले विद्यालय र विद्यार्थी शान्ति क्षेत्र घोषणा गरेको सात वर्ष पुगे पनि शिक्षकले विद्यालयमा राजनीति गर्न नछाडेकाले यस्तो नियम बनाइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको यो निर्णयमा डोटीका राजनीतिक दलले पनि सहमति जनाएका छन्।
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्षभित्र काठमाडौँ उपत्यकालाई मास्कमुक्त क्षेत्र बनाउन आफू सक्रिय भएर लागिरहेको बताउनु भएको छ। काठमाडौँमा भएको एक कार्यक्रममा उहाँले देश र जनताको हकहितमा काम गर्न आफू सक्रिय भएकोले सबैको सहयोग भएमा मास्कमुक्त क्षेत्र बनाउन सकिने बताउनुभयो। मन्त्री पण्डितले अपराध गर्नेलाई दण्डित गर्न आफू पछि नहट्ने समेत चेतावनी दिनुभएको छ।
चितवनको भरतपुर अस्पतालले आफ्नै लगानीमा शुरू गरेको फार्मेसी प्रभावकारी भएपछि विस्तार गरेको छ। निजी क्षेत्रले चलाउँदै आएको फार्मेसी गत कार्तिकदेखि अस्पताल आफैले चलाइरहेको हो। बहिरङ्ग विभागमा अस्पतालले चलाएको फार्मेसीमा औषधि किन्नेको भीड़ लागेको र यसलाई विस्तार गर्नुपर्ने सुझाव आएपछि सघन उपचार कक्ष र शल्यक्रियाका बिरामीका लागि छुट्टै फार्मेसी सञ्चालन गर्न लागि अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राज भण्डारीले जानकारी दिनुभयो।
प्रदेश नम्बर 3 मुख्यमन्त्री डोरमणी पौडेलले हेटौँडा धरान चतरा सड़क आयोजनाको काम तोकिएको समयभित्रै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ। हेटौँडा धरान चतरा सड़कको आज निरीक्षण गर्दै मुख्यमन्त्री पौडेलले सड़कले मकवानपुरको मात्रै नभई सिङ्गो प्रदेशको विकासमा महत्व राख्ने भएकोले काम छिटो सक्न निर्देशन दिनुभएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संघीय संसदको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गर्ने प्रतिनिधि सभाको अध्यक्षता महेन्द्र राय यादवले र राष्ट्रिय सभाको अध्यक्षता तारादेवी भट्टले गर्ने प्रदेश नम्बर 3 चारजना मन्त्री थपिए, 2 नम्बर प्रदेशमा 10 सदस्यीय मन्त्री परिषद बन्यो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबरें। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितका 1,00,000 भन्दा धेरै गुनासोलाई अन्तिम प्रमाणीकरणका लागि फागुन मसान्तभित्र स्थानीय तहमा पठाउने तयारी गरेको छ। प्राधिकरणको केन्द्रीय गुनासो व्यवस्थापन समितिको बैठकले सम्भावित पुनर्निर्माण लाभग्राही, प्रबलीकरण लाभग्राही र लाभग्राहीमा नपर्ने समेत गरी 1,30,000 गुनासोकर्ताको सूची स्थानीय तहमा प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो। स्थानीय तहले गुनासोको अन्तिम प्रमाणीकरण गरी सिफारिश गरेमा प्राधिकरणले सूचीलाई अन्तिम रूप दिने प्राधिकरणका सहसचिव नेत्र सुवेदीले जानकारी दिनुभयो। त्यसैगरी प्राधिकरणले चार वर्गका जोखिमयुक्त भूकम्प प्रभावितको घर निर्माणको तयारी अगाडि बढ़ाएको छ। 70 वर्ष माथिका वृद्ध वृद्धा, 65 वर्ष नागेका अशक्त, एकल महिला, दृष्टिविहीन लगायतका रातो तथा निलो कार्ड भएका व्यक्ति तथा 16 वर्ष मुनिका नाबालिकाको घरवासको व्यवस्था गर्न एक कार्यविधि तयार गरी लगत संकलनको कार्य अघि बढ़ाइएको हो। प्राधिकरणले भूकम्प अति प्रभावित 14 जिल्लामा 16,205 जोखिमयुक्त वर्गका लाभग्राहीको प्रारम्भिक आंकड़ा निकालेको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको पछिल्लो तथ्याङ्कमा 1,00,000 घर बनिसकेका छन्। भूकम्प प्रभावित 14 जिल्लामा 3,32,000 घर बनिरहेका छन्। 4,32,000 घर पुननिर्माणको प्रक्रियामा आइसके पनि तेस्रो किस्ताको अनुदानका लागि निवेदन दिने 75,000 जना मात्रै छन्। भूकम्प प्रभावितले पहिलो किस्तामा 50,000 लिएर घरको जग बसाले पनि दोस्रो किस्तामा 1,50,000 र तेस्रो किस्तामा 1,00,000 रूपियाँ लिन सक्छन्। साथी मदन पौड्यालले घर निर्माणको संख्या र तेस्रो किस्ता वितरणमा किन यति धेरै अन्तर भयो भनेर राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव मधुसूदन अधिकारीलाई सोध्नु भएको छ।
तेस्रो किस्ताको प्राप्त गरेको संख्या असाध्यै न्यून छ। यसमा जम्मा हामीसँग हिजोको तथ्याङ्क अनुसार 51,272 तेस्रो किस्ता प्राप्त गर्नुभएको छ। बाँकी चाहिँ अब यो निर्माणको चरणमा हुनुहुन्छ भन्ने बुझिन्छ। यसबाट कतिपय निर्माण सम्पन्न गरेपछि प्राविधिक चेक जाँच भएर बाँकी रहेको देखिन्छ। जस्तो सिफारिस भएको चाहिँ 64,966 देखिन्छ र चेक जाँच तेस्रो किस्ताको लागि दोस्रो छाना छाउने तहसम्म हामीले निर्माण सम्पन्न गर्यौँ, चेक जाँच गर्दैन आऊ भनेर निवेदन दिनेको संख्या 71,815 छ। भनेपछि 71,000 चाहिँ तेस्रो किस्ता लिने स्टेजमा पुग्नुभयो भन्ने यसबाट देखिन्छ र प्राप्त गर्ने 51,000 हुनुहुन्छ। भनेपछि यो 71,000 51,000 भनेको 20,000 जुन ग्याप छ, यो ग्याप भनेको चेक जाँच निरीक्षण हुन बाँकी प्लस चेक जाँच निरीक्षण भए सिफारिस भइसकेपछि पनि प्रक्रिया बमोजिम अब यो हाम्रो चाहिँ ब्याङ्कसम्म पुग्न बाँकी भन्ने देखिन्छ।
1,02,000 घर निर्माण सम्पन्न हुन्, अरू घर पनि बन्दैछन्, तर तेस्रो किस्ता लिने जम्मा 50,000 हाराहारीमा छन् भने यहाँनिरको यति ठूलो ग्याप चाहिँ के हो, किन छुटे?
यो ग्याप कसरी हो भने यसमा चाहिँ तपाईँको हामीले 2-3 किसिमबाट हामीले निर्माण गरेका छौँ। एउटा चाहिँ हामीले सरकारी अनुदानबाट गरेका छौँ, एनजिओ आइएनजिओले पनि घर निर्माण अनुदान दिएका छन्। त्यस कारणले त्यतापट्टिबाट बन्ने संख्या पनि यसमा प्लस छ। त्यसपछि हामीले जस्तो हामीले चाहिँ एनआरएनएलाई हामीले लाभप्राप्त बनाउन दिएका छौँ, दुर्ग सुन्तली फाउन्डेसनलाई पनि केही घरहरू बनाउन अनुमति दिएका छौँ। त्यसरी बनेका घरहरू पनि यसमा सरप्लस छन्। त्यसले गर्दाखेरि 1,00,000 प्लसको संख्यामा घर निर्माण भएको छ। हामीले समयमा प्राधिकरण गठन हुनु पनि ढिलो भयो, त्यसपछि समयमा हामीले सबै ताँचो पाँचो मिलाउन पाएनौँ। जसले गर्दाखेरि जुन लाभग्राहीमा परेका मान्छेले आफ्नै किसिमले घर बनाउनु भएको थियो, उहाँहरूले सम्पन्न गरेको घरलाई पनि हामीले चाहिँ एकमुष्ट तिनै किस्ताको रकम उपलब्ध गराउने गरी कन्डिसन त छ, भूकम्प प्रतिरोधी मापदण्ड अनुकूल हुनुपर्छ भन्ने छैन भने त्यसलाई बनाउन के गर्नुपर्छ त्यो करेक्टिभ मेजर समेत लिएर उहाँले एकमुष्ट प्राप्त गर्न सक्नुहुन्छ भन्ने मापदण्डभित्र रहेर पनि उहाँहरूले गर्नुभएको छ। ती सबै जोड्दाखेरि चाहिँ 1,00,000 घर बनिसकेको अवस्था हो।
अझै पनि कतिपय भूकम्प प्रभावितहरूले किस्ता लिन चाहिँ समस्या भोगेको गुनासो गरिरहेका छन्। यो निरन्तरको गुनासो चाहिँ किन देखिँदै आएको हो?
यो कस्तो रहेछ भने यो हाम्रो चाहिँ कम्युनिकेसनमा पनि समस्या छ। हाम्रा विधि प्रक्रिया हामी शिक्षित समुदायमा समेत अन्यल छ भने सर्वसाधारण जनसमुदायमा यो प्रक्रियाको विषयमा पनि त्यति जानकारी नभएको एउटा अवस्था छ। अर्को अवस्था चाहिँ उहाँहरूले आफैले पनि कसरी चाहिँ के अरे निर्माण गर्ने निर्माणकर्मी पाउने आदि इत्यादि कारणले पनि सक्नुभएको छैन र बनाइसकेकामा पनि हाम्रो योभन्दा अगाडि के थियो त भन्दाखेरि हाम्रा चाहिँ इन्जिनियरहरू अहिले पनि त्यो समस्या छ। इन्जिनियरहरू के छ भन्दाखेरि अब दुर्गम क्षेत्रमा पुग्न गाह्रो मान्ने, नजाने नियुक्ति लिएर गए पनि थोरै समय गर्ने अनि चाहिँ राजीनामा दिएर निस्किने, जसले गर्दा चेक जाँच निरीक्षण गर्न नपाएपछि त्यो किस्ता पाउने अवस्था नहुने भयो। त्यसले गर्दा पनि अलिकति समस्या भएको हुनाले जनताको गुनासो आइरहेको छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसूदन अधिकारी। घर निर्माणको संख्या र तेस्रो किस्ता वितरणमा देखिएको अन्तरका विषयमा कुरा गर्दै अब फेरि खबरका सिलसिला। प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधान न्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ। डाक्टर केसीले प्रधान न्यायाधीश पराजुलीले पदको दुरूपयोग गरी भ्रष्टाचार गरेकाले महाअभियोग लगाउनु पर्ने माग पनि गर्नुभएको छ। महाअभियोग नलगाए आफू अनसन बस्ने डाक्टर केसीको चेतावनी छ। प्रधान न्यायाधीश पराजुली शैक्षिक प्रमाणपत्रको सूचना माग गर्दै डाक्टर केसी र अधिवक्ता ओम प्रकाश अर्यालले हिजो सर्वोच्चमा निवेदन दिनुभएको थियो।
खोटाङका 10 स्थानीय तहले एउटै मितिमा कक्षा 8 परीक्षा सञ्चालन गर्ने निर्णय गरेका छन्। सबै तहले आफ्नै शिक्षा नियमावली जारी गरे पनि कक्षा 8 परीक्षा चैत 8 गतेदेखि 18 गतेसम्म दिउँसो 1 बजेबाट सञ्चालन गरिने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो। कक्षा 8 जिल्ला स्तरीय परीक्षा यो वर्षदेखि स्थानीय तहले सञ्चालन गर्न लागेका हुन्।
धान खेती कम हुँदै गएपछि काठमाडौँ उपत्यकामा च्याउ खेती गर्ने किसानलाई परालको अभाव भएको छ। धान खेत घर घडेरीमा परिणत हुन थालेसँगै धान उत्पादन घटेकाले परालको अभाव भएको हो। च्याउको माग बढेसँगै व्यावसायिक च्याउ खेती गर्ने किसानको संख्या बढिरहेकाले पनि परालको अभाव भएको हो।
नेपाली कला साहित्य .com प्रतिष्ठानले यो वर्षको राष्ट्रिय कलाश्री सम्मान प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ। नेपाली भाषा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरे बापत उहाँलाई यो सम्मान दिइएको हो। यसैगरी प्रतिष्ठानले 1,00,000 रुपियाँ राशिको राष्ट्रिय कलाश्री पुरस्कार कथाकार माया ठकुरीलाई प्रदान गरेको छ। यस्तै 50,000 रुपियाँ राशिको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि मणि लोहनीलाई प्रदान गरिएको छ। यस्तै 25,000 रुपियाँ पुरस्कार राशिको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ।
सोलुखुम्बुको स्याङबोसे विमानस्थलमा 10 वर्षदेखि हवाई उडान बन्द हुँदा समस्या भएको छ। अहिले विमानस्थल हेलिकप्टरबाट ढुवानी भएका सामग्री भण्डारणको रूपमा प्रयोग हुँदै आएको छ। विमानस्थलमा साना जहाजले उडान गर्दै आएकामा अहिले त्यो पनि बन्द भएको स्थानीय लामा काजी शेर्पाले बताउनुभयो। एसियाकै अग्लो स्थानमा रहेको यो विमानस्थल जंगलका रूपमा परिणत हुन थालेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख बच्चुराम श्रेष्ठले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से आज घटेको छ। नेप्से आज 18.82 अङ्कले घटेर 1345.99 बिन्दुमा पुगेको हो। आज बीमा जलविद्युत होटल ब्याङ्क लगायत कारोबार भएका सबैजसो कम्पनीको शेयर घटेपछि समग्र नेप्से पनि ओह्रालो लागेको हो। आज 54,34,00,000 रुपियाँ बराबरका 13,37,000 किता शेयर किनबेच भए। समग्र नेप्से घटे पनि आज सूर्योदय लघुवित्त संस्थाका लगानीकर्ताले झण्डै 4% कमाएका छन् भने सिभिल बैंकका लगानीकर्ताले झण्डै 6% गुमाएका छन्। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
माछापुल स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डर गार्डन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्सियल। फर भिजिट कन्ट्याक्ट 01-5193-144, 01-5193-884। माछापुल स्कुल कुसुन्ती ललितपुर, फर भिजिट कन्ट्याक्ट 01-5193-144, 01-5193-884।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बिहान 10 बजेदेखि साँझ 4 बजेसम्म बन्द हुँदै आएको नारायणगढ मुगलिन सड़क खण्ड भोलि र पर्सि खुल्ने भएको छ। बाटो निर्माणका लागि दिउँसो बन्द हुने गरेको सड़क होलीका लागि भोलि र पर्सि खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो। होली सकिए लगतै नारायणगढ मुगलिन सड़क खण्ड दिउँसोको समयमा फेरि बन्द गरिने पन्तले बताउनुभयो।
नेपाली सेनाले लमजुङको ऐतिहासिक क्षेत्र राइनसकोटका जीर्ण संरचना पुननिर्माण गरेको छ। नेपाली सेनाको सृजनगढको टोलीले राइनसगढी छेउमा भत्किएका पर्खाल बनाउने, सिमेन्ट भर्ने, गढी ओरपर सरसफाई गरी फोहोर व्यवस्थापन गर्ने लगायतका काम गरेको सृजनगढका गणपति माधव थापाले जानकारी दिनुभयो।
माकेमा खुल्ला ठाउँमा दिशा गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ। हिजोदेखि शुरू गरिएको अभियानमा आजसम्म 3 जनालाई पक्राउ गरिएको हो। नेपालगंज उपमहानगरपालिका र प्रहरीको टोलीले खुल्ला रूपमा दिशा गर्नेलाई पक्राउ गरी दिनभर शौचालय निर्माणका लागि परामर्श दिई बेलुकी पख छोड्ने गरेको छ। पक्राउ परेका व्यक्तिहरूले भने रातारात शौचालय निर्माण गर्न थालेका छन्। नेपालगंज उपमहानगरपालिकामा 23,500 घरधुरी रहेकामा झण्डै 300 घरमा शौचालय छैन।
कञ्चनपुरमा 2 महिलाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुनर्वास नगरपालिका 11 डोके बजारका रामलाल राणा रहेका छन्। उनले पुनर्वास नगरपालिका 11 भीमबस्तीकी वृद्धा मानवती धामीको गत बिहिबार जंगलमा बाख्रा चराउन गएका बेला हसिया प्रहार गरी हत्या गरेका थिए। त्यसअघि उनले साउन 29 गते पुनर्वास 11 भीमबस्तीकै सिद्धिदेवी मन्दिर परिसरमा बस्दै आएकी धर्मा मल्लको हत्या गरेको प्रहरीको आरोप छ।
बैतडीमा जीपको ठक्करबाट एक बालकको ज्यान गएको छ। बैतडीको सतबाजबाट सदरमुकामका लागि छुटेको C1J-399 नम्बरको जीपको ठक्करबाट दशरथ चन्द नगरपालिका 2 का 7 वर्षीय विवेक बोहराको ज्यान गएको प्रहरीले जनाएको छ।
विस्फोटक पदार्थ सहित काठमाडौँको नागढुङ्गाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। धादिङबाट काठमाडौँका लागि छुटेको 23X-9719 नम्बरको बस जाँच गर्दा डेटोनेटर, सुपर पावर र ब्याट्री सहित दैलेख घर भएका दशरथ बहादुर शाही पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै धादिङबाट काठमाडौँ आउँदै गरेको 2X-8819 नम्बरको बस जाँच गर्दा 8 किलो गाँजा सहित मकवानपुरका रमेश थिङ पक्राउ परेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।
पाँच थरको फालेलुङ गाउँपालिका वडा नम्बर 4 र 5 रहेको मुहा खोलाबाट खानेपानीको मुहा नदिन स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। मुहा खोलाबाट खानेपानीको योजना सञ्चालन भएमा रिगिया खोला जलविद्युत आयोजना नै प्रभावित हुने भन्दै उनीहरूले त्यहाँबाट खानेपानीको मुहा नदिन निवेदन दिएका हुन्।
डोटीको आदर्श गाउँपालिका 2 को गिठागौडा जंगलमा शिवलिङ्ग भएको गुफा फेला परेको छ। स्थानीयवासीहरू गोठालो जाँदा गुफा फेला परेको हो। गुफाभित्र शिवलिङ्ग लगायत विभिन्न देवी देवताका मूर्ति आकारका अरू तस्विर पनि रहेको स्थानीयवासी प्रेमबहादुर बोहराले बताउनुभयो। मानबहादुर खड्काको संयोजकत्वमा गुफा संरक्षण समिति समेत गठन गरिएको छ।
आजदेखि धादिङको रायटारमा धादिङ महोत्सव शुरू भएको छ। साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा शुरू भएको महोत्सव 12 दिनसम्म चल्नेछ। महोत्सवमा आज विभिन्न समुदायका वेशभूषा, रहन सहन, संस्कृति सम्बन्धी झाँकी प्रस्तुत गरिएको थियो।
होलीको अवसरमा नेपाल टेलिकमले ग्राहकलाई छूट दिने भएको छ। भोलिदेखि चैत 1 गतेसम्म जीएसएम प्रिपेड प्रयोगकर्ताले 35 रुपियाँमा 3 दिनसम्म राति 10 बजेदेखि बिहान 6 बजेसम्म अनलिमिटेड फोन गर्न सक्ने टेलिकमले जनाएको छ। यस्तै 50 रुपियाँमा 24 घण्टासम्म अनलिमिटेड इन्टरनेट डाटा र राति 10 बजेदेखि बिहान 6 बजेसम्म 25 रुपियाँमा 1 GB डाटा पाइने टेलिकमले जनाएको छ। यसको लागि जीएसएम मोबाइलबाट *1415# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै रचनामा रमाउँदा शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर गोविन्द खड्काले फेसबुकमा लेख्नु भएको छ। प्रधानमन्त्रीज्यू, रचनामा समेटिएका जस्तै विकास, निर्माण र समृद्धि नागरिकले चाहेका छन्, अनि अबको सरकारले विकास र समृद्धिको चाहना पूरा गर्छ कि भन्ने आशा पनि उत्तिकै छ।
तारा राईले ट्वीट गर्नुभएको छ, स्वास्थ्य शिक्षा जस्ता मन्त्रालयमा लालबाबु पण्डित जस्तै स्वच्छ छवि र काम गर्ने मन्त्री हुनुपर्छ, अनि मात्रै भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य हुन सक्छ।
यूएई जानेलाई प्रहरी रिपोर्ट अनिवार्य गरिएकोमा म्यान पावर व्यवसायले गरेको विरोधमा राज एक फेसबुकमा टिप्पणी गर्दै भन्नुहुन्छ, चोर बाटोबाट विदेश पठाउन नपाइने भयो भनेर व्यवसायको विरोध हो, बरू पुलिस रिपोर्ट बापत 4-5 हजार रुपियाँ बुझाउन राजी छौ, तर फ्री भिसा फ्री टिकट भन्दै विदेश जानेसँग लाखौं रकम असुल्न बन्द गरियोस्।
यसै विषयमा बस्नेत काजी फेसबुकमै लेख्नुहुन्छ, यो नियम नेपालबाट नभएर यूएई प्रहरीबाट लागू भएको हो, त्यसैले नेपालमा विरोध गर्दैमा नियम परिवर्तन हुँदैन भनेर सबैले बुझ्नुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र सुजाता खत्री। अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले सिरियाको राजधानी दमास्कस नजिकैको गुटा क्षेत्रमा युद्धविराम गर्न फेरि पनि आग्रह गरेको छ। पछिल्ला तीन दिन यता भइरहेका लगातारका आक्रमणले सर्वसाधारण र बालबालिकालाई ठूलो असर पारेको भन्दै तत्काल युद्धविराम गर्न राष्ट्रसंघले दोस्रो पटक आग्रह गरेको हो। गुटामा 4 लाख सर्वसाधारण युद्धको चपेटामा परेका र उनीहरूको उद्धारका लागि कुनै पनि पहल नभएकाले तत्काल युद्धविराम गर्न राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आग्रह गर्नुभएको बीबीसीले जनाएको छ। सिरिया सरकार र रूसले संयुक्त रूपमा विद्रोही नियन्त्रित गुटा क्षेत्रमा आक्रमण गरिरहेका छन् भने अमेरिकाले विद्रोहीलाई सहयोग गर्दै आएको छ। यसअघि राष्ट्रसंघको सुरक्षा परिषद बैठकले 30 दिनका लागि युद्धविराम गर्न आग्रह गरेको थियो, तर सिरियामा दुवै पक्षले हानिकारक ग्यासित हवाई आक्रमण जारी राखेका छन्।
भारतीय अभिनेत्री श्रीदेवीको आज राजकीय सम्मानका साथ मुम्बईमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरमा भारतीय कलाकार, विभिन्न दलका नेता तथा हजारौं सर्वसाधारणले अन्तिम श्रद्धांजलि दिएका छन्। 54 वर्षीय अभिनेत्री श्रीदेवीको गएको शनिबार दुबईमा निधन भएको थियो। उहाँको पार्थिव शरीरलाई गैराती मुम्बई लगिएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। एन्फा कम्प्लेक्स 7 बाटोको मैदान निर्माणका लागि जापानले अखिल नेपाल फुटबल संघ एन्फालाई 74 लाख रूपियाँ सहयोग गर्ने भएको छ। सहयोग सम्झौता पत्रमा एन्फाका महासचिव धीरेन्द्र प्रधान र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गर्नुभएको छ। जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रास रूट्स प्रोजेक्ट अन्तर्गत नेपाललाई 74 लाख रूपियाँ दिन लागेको हो। सहयोग रकमले एन्फा कम्प्लेक्सको मैदानमा दर्शकका लागि शौचालय निर्माण, चेन्जिङ रूमको स्तर उन्नति र टेक्निकल डाइरेक्टरका लागि कार्यालय निर्माण गर्नेछ।
अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा गेउटिकी कोजीलाई नै निरन्तरता दिने भएको छ। एएफसी सोलिडारिटी कप जिताउन महत्वपूर्ण भूमिका खेलेका कोजीले 2 वर्षदेखि नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण गर्दै आएका छन्। कोजीको प्रशिक्षणमा नेपाली फुटबल टीमले थप प्रगति गर्न सक्ने भन्दै कोजीको समय थप 1 वर्ष थपिएको एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
सशस्त्र प्रहरीको एपीएफ क्लब चितवनमा चलिरहेको विकास रनिङ सिल्ड प्रतियोगिताको फाइनलमा पुगेको छ। नारायणगढ़को क्याम्पासोर मैदानमा आज भएको खेलमा फ्रेण्ड्स क्लब 3-1 हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो। दोस्रो सेमी फाइनलमा भोलि मनाङ र 3 स्टार बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले 5 लाख र उपविजेताले 2,50,000 रूपियाँ पुरस्कार पाउनेछन्।
र न्यूजील्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ल्याण्ड 6 विकेटले विजयी भएको छ। न्यूजील्याण्डले दिएको 224 रनको लक्ष्य इङ्ल्याण्डले 37 ओभर 5 बलमा 4 विकेट गुमाएर भेटायो। इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले 63 तथा कप्तान इयोन मोरिङ्गनले 62 रन बनाए। यसअघि न्यूजील्याण्डमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले 49 ओभर 4 बलमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। उसका लागि मिचेल सान्डर्सले 63 तथा मार्टिन गुप्तिलले 50 रन बनाए। जितसँगै इङ्ल्याण्डले 5 खेलको एक दिवसीय श्रृंखला 1-1 बराबरीमा ल्याएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संघीय संसदको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गर्ने, प्रतिनिधि सभाको अध्यक्षता महेन्द्र राय यादवले र राष्ट्रिय सभाको अध्यक्षता तारादेवी भट्टले गर्ने।
प्रदेश नम्बर 3 चारजना मन्त्री थपिए, 2 नम्बर प्रदेशमा 10 सदस्यीय मन्त्री परिषद बन्यो।
भूकम्प प्रभावितका गुनासा प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने प्राधिकरणको तयारी, जोखिममा परेका नागरिकका घर बनाउन कार्ययोजना बन्दै।
सिरियाको गुटा क्षेत्रमा 4,00,000 नागरिक युद्धको चपेटामा, युद्धविरामको लागि राष्ट्रसंघको फेरि पनि आग्रह।
र एन्फा कम्प्लेक्सको मैदान निर्माण गर्न जापानले 74,00,000 रुपियाँ दिने, राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कोजीको सम्झौता 1 थप।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि बिदा हुन्छौं। नमस्कार।